यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आज वैशाख 11 गते विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाइँदै काठमाण्डुको तीनकुनेमा भएको घटनामा परि मृत्यु भएकाहरूको परिवारलाई प्रति परिवार 10 लाख रूपियाँ उपलब्ध गराउने सरकारको निर्णय। शिक्षकहरूको माग पूरा गर्न सरकार गम्भीरताका साथ लागिरहेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको भनाई। शिक्षकको आन्दोलनलाई सरकारले सम्बोधन गर्न ढिलाइ गर्न नहुनेमा सांसदहरूको जोड़। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्त नियुक्त। संघीय निजामती सेवा विधेयकको प्रस्तावना र नाम संसदीय समितिबाट अनुमोदन। र पहलगाम हमलापछि पाकिस्तानी दूतावास बन्द गर्ने भारतको निर्णय। पाकिस्तानी कूटनीतिज्ञहरूलाई भारत छोड्न निर्देशन। सिन्धु जल सम्झौता खारेज।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14## डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। आज वैशाख 11 लोकतन्त्र दिवस विभिन्न विक्रम सम्बत 2062-63 सालको जनआन्दोलनले निरंकुश राजतन्त्रको अन्त्य गर्दै 2063 वैशाख 11 गते वर्तमान राजनीतिक व्यवस्थाको आधार स्थापना गरेको थियो। जनआन्दोलनको बलमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले विक्रम सम्बत 2059 जेठ 8 विघटित संसदको पुनर्स्थापना गर्नुका साथै सरकारले आफू देशको कार्यकारी प्रमुखबाट हटेको घोषणा गर्नु भएको थियो। उक्त घोषणाप्रति दलहरू असहमत भएपछि तत्कालीन राजा ज्ञानेन्द्रले दलहरूको माग बमोजिम पुनः घोषणा गरिएको दिन विक्रम सम्बत 2063 वैशाख 11 स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ। लोकतन्त्र स्थापनापछि संविधान सभाबाट विक्रम सम्बत 2072 साल असोज 3 गते जारी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान अनुरूप मुलुक संघ प्रदेश र स्थानीय तहको दुई पटक निर्वाचन सम्पन्न गरी अहिले संघीयताको अभ्यासमा छ। लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राजनैतिक दलका नेताहरूले देशको समृद्धिका निम्ति सबै शक्ति एकजुट हुनुपर्नेमा जोड़ दिनुभएको छ। लोकतन्त्र भन्दा राम्रो अर्को शासन व्यवस्था हुन नसक्ने भएकाले यसै कुरालाई हृदयंगम गरी सम्पूर्ण राजनैतिक शक्ति समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता औल्याइएको छ। विक्रम सम्बत 2062-63 आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरंकुश शासनको अन्त्य भएको दिनको सम्झनामा 2065 सालदेखि वैशाख 11 गते लोकतन्त्र दिवस मनाउन थालिएको हो। लोकतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै नेपाली कांग्रेसका सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय स्वाधीनता र नागरिक अधिकारका लागि भएका क्रान्ति संघर्ष र आन्दोलनमा जीवन उत्सर्ग गर्ने वीर शहीदहरूप्रति श्रद्धांजलि व्यक्त गर्नुभएको छ। शुभकामना सन्देशमा उहाँले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकाले यसको रक्षार्थ सबै सजग र सचेत रहन सबैलाई आग्रह गर्नुभएको छ। सरकारले काठमाण्डुको तीनकुनेमा भएको घटनामा परि मृत्यु भएकाहरूको परिवारलाई प्रति परिवार 10 लाख रूपियाँ उपलब्ध गराउने भएको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा गत चैत्र 15 गते तीनकुने घटनामा परि मृत्यु भएका सबिन महर्जन तथा सुरेश रजकको परिवारलाई प्रति परिवार 10 लाख रूपियाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो। संचार मन्त्री गुरूङले आन्दोलनरत शिक्षकहरूको माग पूरा गर्न सरकार गम्भीरतापूर्वक लागिरहेकोले विद्यार्थी भर्ना अभियान, परीक्षा फल प्रकाशन तथा परीक्षा गराउने जस्ता शैक्षिक कार्यक्रमहरू सञ्चालनका लागि जिम्मेवार भई विद्यालय फर्कन आग्रह गर्नुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका संचार मन्त्री गुरूङले शिक्षकहरूका माग बमोजिम विद्यालय शिक्षा विधेयक पारित गर्न सरकार संवेदनशील रहेकाले बिना अवरोध शैक्षिक गतिविधि यथाशक्य सञ्चालन गरी सरकारलाई सहयोग गर्न समेत आग्रह गर्नुभयो।
भर्खरै एसईको परीक्षा सम्पन्न भएको छ, त्यो उत्तर पुस्तकालयमा जहाँ छैन भने बेलैमा हामी रिजल्ट निकाल्न सक्दैनौँ। त्यो निकाल्न सकिएन भने प्लस टू पढ्नका लागि भर्ना हुने समय पनि बिचकिया हुन्छ, सधैँ उनीहरूको भविष्य बर्बाद हुन्छ। उत्तर पुस्तिका जाँच्ने काम पनि गर्नु पर्यो तपाईँहरूले, पहिलो कुरा। दोस्रो कुरा, अहिले विद्यार्थी भर्नाको चाहिँ सेसन सुरु भएको छ, त्यसमा विद्यालयमा गएर विद्यार्थीहरू भर्ना गर्ने काम त अलिक प्रभावकारी हुने काम गर्नु पर्यो। तपाईँहरूको माग कहीँ सम्बोधन गर्ने कुरोमा सरकार चाहिँ सकारात्मक छ, सरकार यो ऐन चाहिँ पास गर्ने कुरोमा सरकार लागिरहेछ, तर आजसम्म चाहिँ सरकारको यो चाहिँ अनुरोधको शिक्षकहरूले सुनवाई गरेको छैन। जिम्मेवारी जुन चाहिँ बोध गर्नु पर्थ्यो त्यो बोध गर्नु भएन भन्ने लाग्छ। माग त एउटा ठाउँमा चाहिँ भइरहन्छ होइन, तर राज्यमा आइपरेको चाहिँ यता असर गर्दै जाने कुरा भयो भने त्यसले चाहिँ नजिक आउने गर्दैन।
यस्तै मन्त्री परिषद बैठकले वैदेशिक सहायता परिचालन नीति 2082 र सार्वजनिक खरिद चौधौं संशोधन नियमावली 2082 स्वीकृत गर्ने निर्णय गरेको छ। यस्तै बैठकले नेपाली सेनाका 13 जना र भारतीय सेनाका 10 जना गरी 23 जना आरोहण दललाई कञ्चनजंघा हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तूर पूर्ण रूपमा छूट दिने र विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन तथा कार्यक्रमहरूमा सहभागी हुन सम्बन्धित मन्त्री स्तरीय प्रतिनिधि टोलीलाई स्वीकृति प्रदान गर्ने लगायतका निर्णय गरेको संचार मन्त्री गुरूङले जानकारी दिनुभयो। भर्खरै प्रसारण गरिएको समाचारमा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का हुनुपर्नेमा अन्यथा भएकोमा सोच्याइएको छ। सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसदको रहेको बताउनु भएको छ। विभिन्न राजनैतिक दलका प्रमुख सचेतकहरूसँग समसामयिक विषयमा छलफल गर्न हिजो आयोजना गरिएको बैठकमा सभामुख घिमिरेले नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक विदाका दिन बाहेक सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव गर्नुभयो। प्रस्तावलाई बैठकले अनुमोदन गरेको छ। सोही बमोजिमको क्यालेण्डर बारे भोलि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेश हुने सभामुख घिमिरेले बताउनुभयो। उपसमितिले यही वैशाख 23 सम्मको समयावधिभित्र प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको अवस्थामा यसलाई प्राथमिकता दिने गरी संसदले तयारी गरेको जानकारी दिनुहुँदै उहाँले जुनसुकै दिन विधेयक संसदमा प्रस्तुत गर्ने गरी क्यालेण्डरमा सुरक्षित गर्ने बताउनुभयो। सांसदहरूले शिक्षकका आन्दोलनलाई सरकारले सम्बोधन गर्न ढिलाइ गर्न नहुने सुझाव दिनुभएको छ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको हिजो बसेको बैठकमा सांसदहरूले लामो समयसम्म शिक्षक आन्दोलनरत रहँदा पनि सरकारले गम्भीर रूपमा नलिएकाले तत्काल सम्बोधन गर्नका लागि समिति मार्फत सरकारलाई सुझाव दिनुभएको हो। यस्तै बैठकमा सांसदहरूले गोर्खास्थित बारपाकमा 2072 भूकम्पपछिको पुननिर्माण र सामाजिक अवस्थाबारे अवलोकन गर्न आवश्यक रहेको र पछाडि परेका प्रदेशहरूलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्तलाई नियुक्त गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा नेपालको संविधान बमोजिम राष्ट्रपति पौडेलले पन्तलाई शिक्षा मन्त्रीमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। यही वैशाख 8 गते विद्या भट्टराईले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिनुभएको थियो। नवनियुक्त शिक्षा मन्त्री पन्त नेकपा एमालेका तर्फ बाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद हुनुहुन्छ। उहाँको पद तथा गोपनीयताको शपथ आज हुनेछ। यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा जलस्रोत तथा सिंचाई राज्य मन्त्री पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीको जिम्मेवारीबाट हटाउनु भएको छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा दुई देशका लागि गैर आवासीय नेपाली राजदूत नियुक्त गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयद्वारा हिजो जारी विज्ञप्ति अनुसार सनिल नेपाललाई गणतन्त्र माल्टाका लागि नेपालको गैर आवासीय राजदूत पदमा नियुक्त गरिएको छ। त्यस्तै प्राध्यापक डाक्टर धनप्रसाद पण्डितलाई गणतन्त्र साइप्रसका लागि गैर आवासीय राजदूत पदमा नियुक्त गरिएको जनाइएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रस्तावना र नाम समितिबाट अनुमोदन गरेको छ। समितिले विधेयकको मस्यौदा प्रतिवेदनमाथिको छलफलपछि प्रस्तावनामा रहेको उत्तरदायी भन्ने शब्दको सट्टा जन उत्तरदायी, समावेशी, पारदर्शी, परिणाममुखी, प्रविधि मैत्री भन्ने शब्दहरू राख्ने र सुशासनमुखी भन्ने शब्दको सट्टा सुशासनयुक्त शब्द राख्ने प्रस्ताव हिजो अनुमोदन गरेको हो। विधेयकको नाममा रहेको 2080लाई 2082 बनाउने प्रस्ताव समितिले अनुमोदन गरेको छ। यसै गरी सेवानिवृत्त कर्मचारी अदालतबाट भ्रष्टाचारी ठहरिएमा उसको निवृत्ति भरण पेन्सन रोकिने व्यवस्थामा समिति सहमत भएको छ। विधेयकमाथिको छलफलका क्रममा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कुलिङ पीरियड एक वर्ष राख्ने गरी आएको प्रस्तावमा असहमति राख्दै कुलिङ पीरियड कम्तीमा दुई वर्ष राख्नुपर्ने बताउनुभयो। उहाँले सचिव र सहसचिवको संख्या यथावत राखेर अतिरिक्त सचिवको थप पद सिर्जना गर्न नहुने र पशु सेवामा आठौं तह राख्न आवश्यक रहेको पनि बताउनुभयो। बैठकमा सांसदहरूले संघीय निजामती सेवा सम्बन्धी विधेयकमा समेट्नु पर्ने भनेर दिएका कर्मचारी ट्रेड युनियनहरूको 10 बुधे संयुक्त माग र आन्दोलनको अल्टिमेटमका विषयमा गम्भीर बन्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले करको दर भन्दा दायरा बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको छ। अर्थ समितिको हिजो बसेको बैठकमा सांसदहरूले आगामी बजेटमा कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधि लगायतका विशेष सम्भावित क्षेत्रहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो। आगामी बजेट उत्पादन तथा रोजगारी केन्द्रित हुनुपर्ने, शेयर बजारलाई खुकुलो बनाउने गरी आउनुपर्ने, लगानी मैत्री वातावरणको निर्माण गर्ने गरी बजेट ल्याइनुपर्ने सांसदहरूले सुझाव दिनुभयो। 165 वटै निर्वाचन क्षेत्रलाई केन्द्रमा राखेर सांसदहरूको सिफारिशमा योजना तथा कार्यक्रमहरू अगाडि आगामी बजेटमा समावेश गर्नु जरूरी रहेको बताउनुभयो। यस्तै बैठकमा सांसदहरूले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल चलायमान नबन्दा त्यसबाट राम्रो प्रतिफलको आशामा पर्यटन क्षेत्रमा लगानी गरेका व्यवसायीहरू निराश भएको उल्लेख गर्दै सांसदहरूले ती दुवै विमानस्थललाई चलायमान बनाउन विशेष पहल कदमी गर्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा सांसदहरूको धारणापछि उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारले आवश्यकता र प्राथमिकताका आधारमा नै बजेट ल्याउने तयारीमा लागेको बताउनुभयो। अर्थमन्त्री पौडेलले सांसदहरूको माग सकारात्मक रहेको र सबैको छलफल र परामर्शबाटै बजेटलाई मूर्त रूप दिने भएकाले आवश्यक योजनाहरू बजेटमा समावेश हुने विश्वास दिलाउनुभयो। बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर प्रकाश कुमार श्रेष्ठले योजना आयोगले विशेष र समपूरक अनुदानका लागि परेका आयोजनाहरूको विश्लेषण गरी त्यसलाई अन्तिम रूप दिने काम गरिरहेको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत, आवास तथा शहरी मामिला मन्त्री मनोहर लाल खट्टरले हिजो शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा दुई छिमेकी मुलुकबीचको मित्रवत र सांस्कृतिक सम्बन्ध, ऊर्जा क्षेत्रको विकास र सहकार्यका विविध पक्षमा छलफल भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आतंकवादी हमलाको निन्दा गर्नुभएको छ। सामाजिक सञ्जाल एक्समा उहाँले हमलामा परि ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाबाट नेपाल सरकार स्तब्ध भएको बताउनु भएको छ। सामाजिक सञ्जाल एक्स मार्फत उहाँले दुःख व्यक्त गर्दै घटनाको निन्दा गर्नुभएको हो। गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार सञ्चालनमा कुनै समस्या नरहेको स्पष्ट पार्नु भएको छ। पत्रकार संघको भेटमा हिजो उहाँले शिक्षा मन्त्रीको राजीनामा र गवर्नर नियुक्तिको विषयलाई लिएर सत्ता साझेदारीमा कुनै आशंका नगर्न आग्रह गर्नुभयो। संचारकर्मीको जिज्ञासामा गृहमन्त्री लेखकले गवर्नर सिफारिशका लागि गठन भएको सर्च कमिटिको एक सदस्यले राजीनामा दिए पनि फेरि त्यसलाई पूर्णता दिएर अघि बढ़ने र आउँदो मन्त्री परिषद बैठकमा छलफल गरेर त्यसलाई टुंगो लगाउने बताउनुभयो। गृहमन्त्री लेखकले सुदृढ़ शान्ति सुरक्षा, सक्षम गृह प्रशासन र साधन स्रोत सम्पन्न सुरक्षा निकाय सदैव आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो। जल तथा मौसम विज्ञान विभागले तराईका क्षेत्रमा आगामी दुई दिन अत्याधिक गर्मी हुने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले गैराती तातो हावाको लहर सम्बन्धी विशेष बुलेटिन जारी गर्दै उक्त सावधानी अपनाउन सबैमा अनुरोध गरेको हो। आगामी दुई दिनसम्म मध्य प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अत्याधिक गर्मीका कारण तातो हावा लूको समेत सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ। पछिल्लो पटक परेको असिना पानीले बाँकेमा गहुँ बालीमा ठूलो क्षति पुर्याएको छ। भित्र्याउन तयार भएको गहुँमा क्षति पुगेपछि किसान मारमा परेका छन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
काटेर खेतमा राखिएको अवस्थामा भित्राउन नपाउँदै असिना पानी परेपछि किसान चिन्तित बनेका हुन्। जिल्लाका धेरैजसो स्थानमा बेमौसमी वर्षाले अन्नबाली भिजाइदिएर क्षति पुर्याएपछि अब के खाने र कसरी घर खर्च चलाउने भन्ने पिरलो किसानलाई छ। जानकी गाउँपालिकाका किसान रामचन्द्र रैदास:
एक हप्ता से ज्यादा हो गया काटे भैया, सब कोही गवाह है और तुम अत्ता लगानी लगावा गा है, किसके का कीजिए, का फस खाइए, का हम लोग खावा जी, अभी तो अत्ता है और दो चार बीघा हर काटा पड़ा है, अब खेती किसानी करने वाला कैसे का किया जी।
जानकीकै अर्का किसान तीर्थराम यादवलाई पनि असिना पानीले गहुँ बालीमा क्षति पुगेपछि चिन्ताले सताएको छ। अलिअलि बाहेक सबैजसो बाली नष्ट भएको यादवको दुखेसो छ। तीनै तहका सरकारले असिना बाली प्रभावित किसानलाई राहतको व्यवस्था गरिदिए सहज हुने तीर्थरामको भनाइ छ।
ज्यादा से ज्यादा 2% निकारेकै मौका पाइने, निकारे मौका नै पाइने, 100% गहुँ बेकार हो चुका है पुरै, और बच्चे लोग कैसे खाए, किसान जोन करिने खेती ऊ भी उनका जीना भी बहुत कर रहा है, कठिन है। गहुँ के विषयमा तीन ताके सरकार हमार है, उनसे अनुरोध भी है कि कोई पहल भी सरकार से करा जाए, किसान बहुत मर्कामा है।
बाँकेमा यसपालि गहुँ उत्पादन राम्रो भए पनि बाली भित्र्याउने बेलामा परेको बेमौसमी वर्षातले भने त्यसमा प्रभाव पारेको कृषि सम्बद्ध अधिकारीहरू बताउँछन्। कृषि ज्ञान केन्द्र बाँकेले क्षतिको यकिन विवरण संकलन हुन बाँकी रहे पनि असिना पानीले गहुँ बालीमा क्षति पुगेको देखिएको बताएको छ। कार्यालय प्रमुख विनोद घिमिरे:
बाँके जिल्लामा गहुँ उत्पादनको अवस्था चाहिँ राम्रो छ, यहाँ करिब 21,515 हेक्टरको आधारमा छ भने यसको उत्पादन करिब 73,000 मेट्रिक टन छ। मौसम अनुकूल र किसानहरूले उन्नत बिउ बिजनको प्रयोग गरेको भएर गहुँको उत्पादन चाहिँ बाँके जिल्लामा राम्रो अवस्थामा थियो। केही दिन अगाडि अल्प वर्षाले गर्दा क्षति चाहिँ देखिएको छ, हामीले किसानहरूबाट प्रत्यक्ष त्यसको चाहिँ पाएका छैनौँ भने बाँके जिल्ला चाहिँ सबै स्थानीय तहलाई त्यो सम्बन्धमा जानकारी गराउनका लागि हामीले खबर गरेका छौँ।
स्थानीय तहहरूले पनि क्षतिको यकिन विवरण संकलन गरेर सक्दो राहत उपलब्ध गराउने बताएका छन्। थप राहतका लागि प्रदेश र केन्द्रमा पनि पहल गर्ने उनीहरूको भनाइ छ। जानकी गाउँपालिका अध्यक्ष छब्बन खान:
धेरै मर्कामा पर्नु भएको जति किसान भाइहरूले, त्यसले अब कसरी गर्ने, गाउँपालिकाको तर्फबाट के कति हुन्छ गरौँला, र माथिबाट हाम्रो केन्द्रबाट अलिकता सहयोग पाएमा हामी केही न केही जनताको भइहाल्छ।
अधिकांश स्थानीयको जीविकोपार्जनको प्रमुख स्रोत नै कृषि हो, तर बाली भित्र्याउने बेलामा असिना पानी परेर बालीमा क्षति पुगेपछि भने किसानलाई सकस परेको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
सरकारले उपत्यकामा सञ्चालन हुने यातायातका साधनलाई अपाङ्ग मैत्री बनाउने जनाएको छ। पानी जहाज विधेयकमाथिको दफावार छलफल गर्न हिजो बसेको राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले साझा यातायातले शुरू गरेको अपाङ्ग मैत्री अभियानलाई सरकारी तवरबाट अघि बढ़ाइने बताउनुभयो। बैतडीका स्थानीय तहहरूले अनलाइन प्रणालीबाट नागरिकता प्रमाणपत्रको सिफारिश दिन थालेका छन्। जिल्लाका 10 स्थानीय तह मध्ये हालसम्म 6 अनलाइन मार्फत सिफारिश दिन थालेका प्रमुख जिल्लाधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो। काठमाण्डुको तीनकुनेमा गरिएको प्रदर्शन, तोडफोड, आगजनी लगायत घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपा नेता रविन्द्र मिश्र, मेडिकल व्यवसायी दुर्गा प्रसाई लगायत 24 जनामाथि अनुसन्धान गर्न 3 म्याद थप भएको छ। काठमाण्डु जिल्ला अदालतमा हिजो उनीहरूलाई पेश गरिएकामा अदालतले अनुसन्धानका लागि 3 म्याद थप गरेको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता प्रहरी उपरीक्षक कपिल राज बोहराले जानकारी दिनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका प्रत्येक कमिटीमा 33% युवा सहभागिता गराइने बताउनु भएको छ। अखिल नेपाल महिला संघ अनेम संघ केन्द्रीय युवा कमिटिको दोस्रो राष्ट्रिय युवा महिला भेलाको उद्घाटन गर्नुहुँदै महासचिव पोखरेलले अहिले पार्टीमा युवाको राम्रो उपस्थिति रहेको पनि उल्लेख गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। भारत सरकारले जम्मू कश्मीर पहलगामको आतंकवादी हमलामा 25 भारतीय र एक नेपाली नागरिक सहित 26 जना मारिएपछि रक्षात्मक कदम चालेको जनाएको छ। भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त हमलामा पाकिस्तानको संलग्नता रहेको दावी गरेको छ। साथै प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा मामिला सम्बन्धी मन्त्री परिषद समिति सीसीएसको बैठकले पाकिस्तानसँगको सिन्धु जल सम्झौता खारेज गरेको छ। बैठकले दुई देशबीचको अटारी सीमा क्षेत्रमा आवत जावतमा बन्देज लगाउँदै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क अन्तर्गत हाल भारतमा रहेका पाकिस्तानी नागरिकलाई 48 घण्टाभित्र भारत छोड्न भनिएको छ। भारतस्थित पाकिस्तानी दूतावास बन्द गर्न बैठकको निर्णय मार्फत आदेश दिइएको छ, जस अनुसार पाकिस्तानी कूटनीतिज्ञहरूलाई 7 दिनभित्र भारत छाड्न भनिएको छ। हिजो बिहानैदेखि उच्चस्तरीय सुरक्षा परामर्श र छलफलमा व्यस्त रहनुभएका प्रधानमन्त्री मोदीले देशको समग्र सुरक्षालाई ध्यानमा राखी राति महत्वपूर्ण निर्णय लिनुभएको हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पूँजीगत खर्च गर्ने र बढ़ाउने दायित्व सम्बन्धित मन्त्रालयहरूको भएको बताउनु भएको छ। अर्थ मन्त्रालयमा आयोजित मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले भन्नुभयो, अर्थ मन्त्रालयले स्रोतको व्यवस्थापन र सहजीकरण गर्ने मात्र हो, विनियोजित बजेट कार्यान्वयन तथा खर्चको प्रगति हासिल गर्ने जिम्मेवारी सम्बन्धित मन्त्रालयहरूको भएको बताउनुभयो। अर्थमन्त्री पौडेलले बेरुजु फर्सेउट, वैदेशिक लगानीलाई सहजीकरण, पूँजी परिचालन, आधुनिक प्रविधिको प्रयोग, सेवा प्रवाह लगायतलाई ध्यान दिए काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो। बैठकमा नेपाल राष्ट्र बैंकका कायम मुकायम गवर्नर नीलम ढुङ्गाना तिमिल सिन्हाले परिसूचकहरूले अर्थतन्त्र विस्तारै लयमा आएको उल्लेख गर्दै वित्तीय स्थायित्वमा जोड़ दिनुपर्ने बताउनुभयो। बैठकमा अर्थ सचिव घनश्याम उपाध्यायले नियमन र कार्यवाहीलाई प्रभावकारी बनाउँदै अघि बढ़न आवश्यक भएको बताउनुभयो। सरकारले जुत्ता चप्पल र औषधिमा एक साताभित्र अनिवार्य अधिकतम खुद्रा मूल्य एमआरपी राख्न निर्देशन दिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जुत्ता उत्पादक संघ नेपाल र रसायन तथा मेडिकल आपूर्ति संघ नेपाललाई एक साताभित्र एमआरपी सहित लेबल लगाउन निर्देशन दिएको हो। विभागका महानिर्देशक कुमार प्रसाद दाल सहितको टोलीले मंगलबार ती दुई संघहरूसँग छलफल गरेर 7 दिनभित्र एमआरपी सहितको लेबल राख्ने सहमति भएको विभागका महानिर्देशक दाहालले जानकारी दिनुभयो। विभागले गत चैतदेखि नै एमआरपी सहित लेबल लगाउन निर्देशन गरेको भए पनि जुत्ता चप्पल र औषधिजन्य वस्तु उत्पादक तथा आयातकर्ताहरूले उक्त निर्देशन पालना नगरेको पाइएपछि विभागले उनीहरूसँग छलफल गरी लेबल लगाउन निर्देशन दिएको हो। वैशाख 9 गतेको मितिबाट 7 दिनभित्र अनिवार्य एमआरपी सहितको लेबल नराखे कार्यवाही गरिने विभागले जनाएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनका लागि प्रदेश सरकारले संघीय सरकारको गम्भीर ध्यान आकर्षण गराएको बताउनु भएको छ। सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देहीले बुधबार भैरवमा आयोजना गरेको विमानस्थलको दिगो सञ्चालन सम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको आर्थिक तथा पर्यटन विकासका लागि विमानस्थल मेरुदण्ड भएको बताउनुभयो। संघीय सरकारले प्रदेश सरकारलाई स्वास्थ्य परीक्षणको जिम्मेवारी दिएमा त्यसलाई पूरा गर्ने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री आचार्यले स्वास्थ्य परीक्षण, श्रम स्वीकृति तथा भिसा सेवाहरू तत्काल विस्तार गर्न बारम्बार संघीय सरकारलाई ध्यान आकर्षण गराएको पनि उल्लेख गर्नुभयो। बुधबार नेपाली बजारमा छाप भएको सुनको मूल्य तोलामा 7,500 रूपियाँले घटेर कारोबार भएको छ। मंगलबार नेपाली बजारमा हालसम्मकै उच्च अर्थात प्रति तोला 1,97,900 रूपियाँमा कारोबार भएको छाप भएको सुन बुधबार भने घटेर 1,90,400 रुपियाँमा कारोबार भएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवनाचार्य। अब खेल समाचार।
प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलियन पूर्व फुटबलर रोबर्टो कासो बीच भेट भएको छ। बुधबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भेट भएको हो। प्रधानमन्त्री ओलीले कार्लोसलाई स्वागत गर्दै नेपाल आगमनले खेलाड़ी र युवालाई उत्साह मिल्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले कार्लोसलाई माउन्टेन फ्लाइट र जंगल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह पनि गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कार्लोसले नेपालका प्रधानमन्त्री युवा र खेलाड़ीसँग भेट्न पाउँदा खुशी लागेको बताए। उक्त भेटमा एनएसएलको आयोजक नेपाल स्पोर्ट एण्ड इभेन्ट म्यानेजमेन्टका पदाधिकारीको पनि उपस्थिति थियो। ब्राजिल सन् 2002 पछिल्लो पटक विश्वकप जित्दा कार्लोस टोलीका सदस्य थिए। मंगलबार नेपाल आइपुगेका कार्लोस नेपाल सुपर लीग एनएसएलको दोस्रो क्वालिफायर हेर्न प्रमुख अतिथिको रूपमा बुधबार दशरथ रंगशालामा पनि उपस्थित भएका थिए। नेपाली पुरूष फुटबल टोलीले हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार खेल जुन 5 हङकङमै हुनेछ। यो खेल फिफा विण्डो अन्तर्गत हुन लागेको हो। नेपालले 37 हङकङको सामना गर्ने भएको छ। यसअघि सन् 1988 भएको यी दुई बीचको खेल गोलरहित बराबरीमा सकिएको थियो। नेपालले यो मैत्रीपूर्ण खेललाई एसिसी एसिया कप छनौट तेस्रो चरणको तयारीका रूपमा लिएको छ। छनौटको दोस्रो खेलमा नेपालले जुन 10 लाओसको सामना गर्दैछ। 6 विजेता सशस्त्र प्रहरी बल एपीएफले 8 केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी शुरूआत गरेको छ। राष्ट्रिय खेलकुद परिषदको कवर हलमा बुधबार भएको उद्घाटन खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई 3-0 सोझो सेटमा हरायो। यो जितसँगै एपीएफको सेमीफाइनलको सम्भावनालाई बलियो बनाएको छ। शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा बुधबारबाट शुरू भएको प्रतियोगितामा कुल 5 टीमको सहभागिता रहेको छ। समूह एमा आर्मी, एपीएफ र एभरेस्ट भलिबल क्लब छन्। समूह बीमा एक पटकको विजेता टिपटप न्यू डायमण्ड युथ क्लब र नेपाल पुलिस क्लब छन्।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदली रही कोशी र गण्डकी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हुनुका साथै कोशी गण्डकी र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 32.7 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 16.8 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 31-33 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:31 भयो भने सूर्यास्त भरे साँझ 6:34 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आज वैशाख 11 गते विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाइँदै काठमाडौँको तीनकुनेमा भएको घटनामा परिमृत्यु भएकाहरूको परिवारलाई प्रति परिवार 10 लाख रूपियाँ उपलब्ध गराउने सरकारको निर्णय। शिक्षकहरूको माग पूरा गर्न सरकार गम्भीरताका साथ लागिरहेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको भनाई। शिक्षकको आन्दोलनलाई सरकारले सम्बोधन गर्न ढिलाइ गर्न नहुनेमा सांसदहरूको जोड़। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्त नियुक्त। संघीय निजामती सेवा विधेयकको प्रस्तावना र नाम संसदीय समितिबाट अनुमोदन। र पहलगाम हमलापछि पाकिस्तानी दूतावास बन्द गर्ने भारतको निर्णय। पाकिस्तानी कूटनीतिज्ञहरूलाई भारत छोड्न निर्देशन। सिन्धु जल सम्झौता खारेज। यो सँगै बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।